नमस्कार, कार्यक्रम विधिको शासनमा स्वागत गर्छु। म क्रान्ति शाह। कार्यक्रम विधिको शासन मध्य तराईको पहिलो सामुदायिक रेडियो नारायण एफएम 103.8 मेगाहर्जबाट हरेक शनिबार बेलुकी 6:30 बजेदेखि 7 बजेसम्म प्रसारण हुँदै आइरहेको छ। कार्यक्रम विधिको शासनमा हामीले विशेषत विधिका शासनको कुरा गर्छौँ, सुशासनका कुरा गर्छौँ। यसका साथसाथै सरकारी र गैर सरकारी सेवा प्रदायक संस्थाहरूबाट भइरहेका गतिविधि, उनीहरूले दिइरहेका सेवा, स्थानीय तहका बजेट खर्च प्रक्रिया, विकास निर्माणका काममा भइरहेका अनियमितताका विषयमा पनि हाम्रो निरन्तर निगरानी रहँदै आइरहेको छ। मैले अघि नै भने हामी कार्यक्रममा सुशासनका कुरा गर्छौँ, विधिका शासनको कुरा गर्छौँ। यो सँगसँगै कार्यक्रम विधिको शासनमा आज हामीले खास गरी वीरगन्ज सहित पर्साको ट्राफिक व्यवस्थापनको अवस्था कस्तो छ, आम नागरिकमा ट्राफिक पालना गर्ने अवस्था कस्तो छ र त्यो सँगसँगै ट्राफिक व्यवस्थापनको मुख्यत जिम्मेवारी सम्हाल्दै आएको जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्साले के गरिरहेको छ, यही विषयमा आज हामी कुराकानी गर्दैछौँ। र कुराकानीका लागि आज हामीसँग हुनुहुन्छ जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्साका प्रमुख ट्राफिक प्रहरी निरीक्षक राजकुमार सिंहजी। राजकुमारजी, स्वागत छ यहाँलाई।
धन्यवाद गान्धी।
अब तपाईँ पर्सा जिल्लाको ट्राफिक प्रहरी कार्यालयको प्रमुखको जिम्मेवारी सम्हालेर रहनुभएको 7 महिनाको समय अवधि बितिसकेको छ। यो अवस्थामा, यो 7 महिनाको अवधिमा पर्साको बसाइका क्रममा यहाँको अनुभव कस्तो रह्यो?
अवश्य पनि मैले 7 महिना यो ट्राफिक प्रमुखको रूपमा चाहिँ, जिल्ला प्रमुखको रूपमा चाहिँ यहाँ बिताइसकेको छु। यो अवधिमा मैले यहाँ ट्राफिक व्यवस्थापनको समयमा र अवस्थामा के किसिमका समस्याहरू र के किसिमका जटिलताहरू छ भन्ने किसिमले चाहिँ विभिन्न किसिमका मैले चाहिँ मूल्याङ्कन गरेको अवस्था छ यहाँ चाहिँ। यसमा चाहिँ अब विभिन्न तहबाट जान सकिन्छ। ट्राफिक व्यवस्थापन भनेको चाहिँ एउटा मान्छेको चेतना कतिको छ त्यो स्तरले पनि मान्छे यहाँ ट्राफिक व्यवस्थापन कस्तो भन्ने हेर्न सकिन्छ। र अर्को, यहाँको जुन सम्पूर्ण बजार क्षेत्र या कुनै पनि ठाउँको चाहिँ मूल्याङ्कन कहाँबाट गरिन्छ भन्दाखेरिमा, त्यो क्षेत्रको, त्यो ठाउँको, त्यो सहरको ट्राफिक व्यवस्थापनबाट चाहिँ, त्यो गाउँको, त्यो सहरको चाहिँ मूल्याङ्कन गरिन्छ। यदि कुनै ठाउँमा चाहिँ
त्यहाँको सडकको अवस्था के छ, हजुर,
अवश्य नै सडकमा हिँड्ने गाडीहरू सबै ट्राफिक भएको हुनाले त्यहाँको सडकको अवस्था पनि एक किसिमको मूल्याङ्कन गरिन्छ। त्यही भएर कुनै पनि सहर सुन्दर हुनको लागि चाहिँ त्यहाँको ट्राफिक व्यवस्थापन चाहिँ व्यवस्थित हुनुपर्ने अवस्था चाहिँ देखिन्छ। अब यो किसिमले गर्दाखेरि चाहिँ मैले यहाँ ट्राफिक जिल्ला पर्सामा हेर्दाखेरि चाहिँ धेरै समस्याहरू, धेरै जटिलताहरू चाहिँ ट्राफिक व्यवस्थापन गर्नको लागि चाहिँ समस्याहरू चाहिँ देखा परेका छन् चाहिँ।
जस्तै अब मेन त तपाईँहरूको काम भनेको ट्राफिक व्यवस्थापन नै हो। अब यो वीरगन्ज महानगरपालिकाकै कुरा गरौँ, किनकि प्रदेश नम्बर 2 कै एकमात्र महानगरपालिका, नेपालको ठुला सहरहरू मध्येको एउटा ठुलो सहर र आयात निर्यातको मुख्यत कारोबार हुने भएकाले पनि यहाँ सवारी साधनको जुन आवागमन छ त्यो अन्य सहरभन्दा चाहिँ सबैभन्दा बढी छ। मालवाहक सवारी साधनको विषयमा कुराकानी गर्दाखेरि, अब यो वीरगन्ज महानगरपालिकाको ट्राफिक व्यवस्थापनमा अहिले तपाईँहरूले चाहिँ गरिरहेको काम चाहिँ के हो?
ट्राफिक व्यवस्थापन भनेको चाहिँ अब नियमित प्रक्रिया पनि हो। यो जस्तै अब ट्राफिक व्यवस्थापन भनेको चाहिँ के भन्दाखेरिमा, जुन किसिमले सवारी साधनहरू रोडमा हिँड्छन्, सडकमा हिँड्छन्, त्यो सवारी साधनलाई चाहिँ बिना अवरोध हामीले चाहिँ एक ठाउँबाट अर्को गन्तव्यमा पुर्याउने हाम्रो ट्राफिकको चाहिँ जिम्मेवारीभित्र पर्छ। त्यसको लागि चाहिँ विभिन्न अवरोधहरू हुनसक्छ, विभिन्न किसिमका त्यस्तो अप्ठ्यारा हुनसक्छ, त्यसलाई नियन्त्रण गर्नु अर्को एउटा उद्देश्य हो भने, अर्को चाहिँ हामीले सवारी दुर्घटना न्यूनीकरण गर्नु चाहिँ अर्को दोस्रो हाम्रो उद्देश्य हो। यसको लागि चाहिँ हामीले सवारी दुर्घटना गर्नको लागि चाहिँ विभिन्न किसिम न्यूनीकरण गर्नको लागि विभिन्न किसिमका जनचेतनामूलक कार्यक्रमहरू सर्वसाधारणलाई ट्राफिक नियम भनेको के हो त्यस्ता किसिमको हामी जनचेतनामूलक कार्यक्रमहरू चाहिँ गर्ने गरेको छौँ। अर्को ट्राफिक व्यवस्थापनको हकमा चाहिँ हामीले चाहिँ अब बजार व्यवस्थापनदेखि लिएर विभिन्न किसिमका अब उहाँलाई जरिमाना गर्ने, ट्राफिक नियम भाइलेन्स गर्नेलाई जरिमाना गर्ने किसिमले चाहिँ हामीले चाहिँ गइरहेको अवस्था चाहिँ छ।
म ठ्याक्कै एउटा ठाउँमा पुगेँ, होइन, वीरगन्जको घन्टाघर, यो सहरको सबैभन्दा व्यस्त चोक हो, होइन, त्यहाँ चाहिँ सवारी आवागमन र पदयात्रीहरूको पनि बढी चाप त्यो ठाउँमा देखिन्छ। तर त्यहाँको जुन ट्राफिक व्यवस्थापन छ नि, त्यो आजसम्म पनि व्यवस्थित हुन सकेको देखिएन। कारण चाहिँ के हो?
अवश्य पनि घन्टाघर भनेको चाहिँ वीरगन्जको चाहिँ एउटा मुटुको रूपमा लगिन्छ। यसको जुन संरचना छ, चोकको संरचना छ, त्यो चाहिँ ट्राफिक व्यवस्थापन गर्नको लागि चाहिँ अलिकति जटिल किसिमको संरचना चाहिँ, भौतिक संरचना चाहिँ छ त्यहाँ। तपाईँको जुन किसिमको ट्राफिकलाई चाहिँ सहज रूपमा चाहिँ गाडीहरू पास गर्न या गाडीहरूलाई रोक्न या गाडीहरूलाई चाहिँ सहरसाधनलाई चाहिँ सुचारू रूपमा गर्नको लागि चाहिँ त्यसले गर्दाखेरि चाहिँ हामीले जनशक्ति बढी आवश्यकता परेको देखिन्छ। त्यसमा चाहिँ तपाईँको चार पाङ्रे त्यतै हुन्छ, दुई पाङ्रे त्यतै हुन्छ, ठेलादेखि लिएर रिक्सादेखि सबैको मान्छेहरूको मुन मेन केन्द्रबिन्दु भनेकै घन्टाघर भए हुनाले मान्छे त्यहाँ आएर पैदल यात्रुको पनि मान्छेको आउने सब भिडभाड गर्ने मान्छे त्यही भए हुनाले त्यसलाई चाहिँ व्यवस्थापन गर्नको लागि चाहिँ एकदम समस्या देखिएको अवस्था छ।
त्यहाँको त्यो ट्राफिक व्यवस्थापनमा जुन समस्या देखिएको छ नि अथवा अस्तव्यस्तता देखिन्छ देखिरहेको छ नि त्यो चाहिँ समाधान गर्न सक्ने अवस्था छैन हो।
समस्या समाधान गर्न सक्ने अवस्था त अब हामीले हाम्रो तर्फबाट गर्न सक्ने अवस्था हामीले चाहिँ गरिरहेको अवस्था पनि छ। त्यसो त मैले अघि त हजुरलाई पनि भने त्यहाँको जुन भौतिक संरचना छ ट्राफिकलाई चाहिँ व्यवस्थापन गर्न लागि त्यहाँ पाँच छवटा बाटो छ, एउटा चोकमा चाहिँ पाँच छवटा बाटो छ। त्यसलाई चाहिँ हामी प्रपरली रूपमा चाहिँ म्यानेज गर्नको लागि चाहिँ हरेक बाटोमा एउटा ट्राफिक राख्नुपर्ने अवस्था देखिन्छ। त्यो चाहिँ हाम्रो अब अहिलेको अवस्थामा अहिलेको जुन जनशक्ति छ त्यसलाई चाहिँ पूर्ण हामीले चाहिँ त्यति परिचालन गर्न सक्ने अवस्था चाहिँ नदेखिएकोले चाहिँ अलिकति त्यसमा चाहिँ समस्या चाहिँ देखिएको छ।
जनशक्तिको अभाव त भन्नुभयो, त्यहाँ वास्तवमा त्यहाँ व्यवस्थापन गर्ने हो भने पाँच छवटा ट्राफिक चाहिँ त्यहाँ खटाउनु पर्ने हुन्छ किनकि पाँच छवटा बाटो छ भनेर भन्नुभयो। त्यो सँगसँगै नि जस्तै स्थानीय जो पैदल यात्रुहरू छन् अथवा आम सर्वसाधारणका जहाँ ओहोर दोहोर गर्छन् सवारी चालकहरू छन् तिनीहरू आफैमा पनि चाहिँ ट्राफिक नियमले मान्नुपर्छ, मैले यो लेनबाट गाडी अगाडि बढाउनुपर्छ, यसरी जाँदाखेरि घन्टाघरमा यसरी घुमाउनु सक्यो भने गाडी चाहिँ यसले चाहिँ ट्राफिक भाइलेन्स हुँदैन भन्ने कुरा चाहिँ उनीहरूले बुझ्न नसकेका कारण पनि त्यहाँ त्यो समस्या देखिएको हो।
अवश्य पनि हो, कतिपय मान्छेहरू हाम्रो गाउँबाट बुवा आमाहरू दिदीबहिनीहरू आउनुहुन्छ बजारमा आउनुहुन्छ, उहाँलाई चाहिँ अब कतिपय अवस्थामा धेरैलाई थाहा पनि नहुनसक्छ ट्राफिक नियम भनेको के हो, जेब्रा क्रसिङ हो, कुन बाटो हिँड्नुपर्छ भन्ने किसिमले चाहिँ उहाँलाई चाहिँ त्यो जानकारी छैन। त्यसको लागि चाहिँ हामीले अघि नै भने मैले ट्राफिक व्यवस्थापन गर्नको लागि
ठिक छ गाउँबाट आएको मान्छेहरूलाई अर्कोतिर राखिदिउँ, बढी मान्छे त चहलपहल अथवा त्यो घन्टाघर हुँदै आउने जाने क्रम चाहिँ नगरवासीकै हो जस्तो मलाई पनि लाग्छ। उनीहरूलाई त थाहा छ नि त होइन ट्राफिक नियम भनेको के हो, मैले बाटो पार्दा काट्दाखेरि जेब्रा क्रसबाट काट्नुपर्छ, मोटरसाइकल घुमाउँदाखेरि जताबाट पायो त्यतैबाट घुमाउनु हुँदैन, यसले चाहिँ ट्राफिक भाइलेन्स हुन्छ भन्ने उनीहरूलाई यो कुरा चाहिँ थाहा छ तर उनीहरूले व्यवहारमा उतार्न नसकेको अवस्था हो।
पक्कै पनि केही हदसम्म यो कुरा पनि हो,
केही हदसम्म हो कि धेरै हदसम्म हो, मलाई त मलाई के लाग्छ भने धेरै हदसम्म त्यही कारक तत्त्व चाहिँ त्यही हो,
कारक तत्त्व कतिपय अवस्थामा हामीले एउटै मान्छेलाई कारवाही गरेको त्यही मान्छेलाई दोहोऱ्याइ तेह्रैसम्म पनि कारवाही गरेको अवस्था चाहिँ हामीले गरेको छौँ। किनभने उहाँलाई चाहिँ चेतना छ, चेतना भएर पनि उहाँले चाहिँ त्यो नियम पालना गर्नुपर्छ मेरो लागि हो भन्ने कुरा चाहिँ उहाँहरूमा चाहिँ त्यो चेतना जागृत भइसकेको अवस्था छैन जस्तो लाग्छ मलाई चाहिँ। जबसम्म हामीले स्वयंले म रोडमा हिँड्दाखेरि मेरो पनि जिम्मेवारी केही हुन्छ, हिँड्ने मान्छेदेखि लिएर सहर चालकसम्मले चाहिँ मेरो पनि जिम्मेवारी छ, रोडमा हिँड्दाखेरि मैले पनि सोचित रूपमा हिँड्नुपर्छ र अरूलाई पनि सोचित रूपमा चाहिँ जाने वातावरण चाहिँ सृजना गर्नुपर्छ भन्ने चाहिँ स्वयं व्यक्तिले पनि त्यो चाहिँ महसुस गर्नुपर्ने अवस्था चाहिँ देखिन्छ ट्राफिक व्यवस्थापनको हकमा चाहिँ।
कहीँ आम जनमानस अथवा सवारी चालकहरूमा यो सोचाइ त हाबी छैन, ट्राफिक नियम भनेको यो ट्राफिकका लागि पालना गरिदिने हो होइन, मैले ट्राफिक नियम पालना गर्दैखेरि ट्राफिकले चाहिँ जागिर खान पाउँछ, मेरो लागि चाहिँ यो होइन, मैले यो ट्राफिक नियम चाहिँ किन मानिदिने भन्ने सोच त हाबी त होइन।
कतिपय अवस्थामा यो चाहिँ अब उहाँहरूले बुझ्न सक्नु भएको अवस्था पनि जस्तो लाग्छ मलाई चाहिँ। अब कतिपय अवस्था हामीले चेकिङ जाने क्रममा या हामीले आफ्नो काम कारवाही गर्ने अवस्थामा चाहिँ हामीले देख्दाखेरि चाहिँ उहाँले चाहिँ ट्राफिक नियम फलो गरेको हुन्छ, हामी त्यहाँबाट गइसकेपछि फेरि उहाँहरू चाहिँ त्यही अवस्थामा जुन पहिलाको अवस्था छ त्यो अवस्थामा चाहिँ भएको धेरै हामीले केसहरू चाहिँ देखेको अवस्था छ। यसको लागि चाहिँ उहाँहरूमा नै यो चेतना चाहिँ जागिर हुनु पऱ्यो।
तर वास्तवमा उहाँहरूले के बुझिदिनुपर्ने हो भने मलाई जहाँसम्म लाग्छ यो ट्राफिकको जागिर खानका लागि हामीले पालना गरिदिने होइन कि आफ्नै सुरक्षाको लागि हो, आफ्नै सहरलाई राम्रो देखाउनका लागि हो, त्योभन्दा पनि सबैभन्दा पहिला आफ्नै जिउको सुरक्षा हुन्छ, आफू दुर्घटनामा परिँदैन भन्ने कुरा चाहिँ यो म्यासेज चाहिँ उहाँहरूको मानसपटलमा चाहिँ हामीले पुर्याउन नसकेको हो।
पुर्याउनु भन्नाले पनि अब हामी धेरै हदसम्म चाहिँ यो यस्ता कार्यक्रम मैले अघि नै भने जनचेतनामूलक कार्यक्रम उहाँलाई चाहिँ ल्याएको छौँ। हामीले विभिन्न किसिमका अब पोखरियादेखि लिएर अरू गाउँहरूमा पनि यस्ता किसिमका ट्राफिक सङ्केतहरू, ट्राफिक स्लोगनहरू किसिमले चाहिँ हामीले दिएको छौँ। जस्तै हेलमेट लगाउने कसको लागि भन्ने चाहिँ उहाँले चाहिँ बुझिदिनु पऱ्यो। उहाँ हेलमेट लगाएर मैले बाइक चलायो भने म सेफ हुन्छु, भोलि एक्सिडेन्ट दुर्घटना भए पनि तर म त्यति रूपमा चाहिँ म घाइते हुँदैन, सामान्य रूपमा घाइते हुन्छु भनेको चाहिँ उहाँमा चाहिँ चेतना चाहिँ हुनुपर्छ। हामीले पनि विभिन्न समयमा विभिन्न ठाउँमा गएर जनचेतना चाहिँ गरेका छौँ। हामी ट्राफिक नियम भनेको चाहिँ ट्राफिक पुलिसको लागि होइन कि स्वयं तपाईँहरूको लागि हो भन्ने किसिमले चाहिँ हामीले उहाँलाई चाहिँ पोजिटिभ रूपमा चाहिँ यस्ता किसिमले जनचेतनामूलक कार्यक्रमहरू चाहिँ सञ्चालन गरेको अवस्था चाहिँ छ।
अब जस्तै यो वीरगन्ज सहरलाई व्यवस्थित बनाउनका लागि व्यवस्थित वीरगन्ज अभियान पनि लामो समयदेखि झन्डै झन्डै अब एक वर्ष चाहिँ पुग्दैछ, एक दुई महिनापछि त्यो अभियान सुरु भएको। त्यो अभियानमा मुख्यतः सहकार्य र भूमिका पनि ट्राफिक प्रहरीको छ र त्यसको मुख्य उद्देश्य चाहिँ वीरगन्जको ट्राफिक व्यवस्थापनलाई चाहिँ व्यवस्थित बनाउनुपर्छ भन्ने हो। त्यो अभियानका क्रममा मैले पनि देखेँ, ठाउँ ठाउँमा देखेँ र त्यो अभियानसँग जोडिएर भएका केही गतिविधिहरूसँग कहिलेकाहीँ सामाजिक सञ्जालहरू र चियागफहरूमा टिप्पणी पनि हुन्थ्यो। जस्तै तपाईँहरूले त्यो अभियान अन्तर्गत स्कुले बालबालिकाहरूलाई चुक चुकमा घाममा दुई घन्टा तिन घन्टासम्म उभ्याएर राख्नुभयो। आउने पैदल यात्रुहरू अथवा सवारी चालकहरूलाई चाहिँ ती स्कुले बालबालिकाहरूले ट्राफिक नियमका विषयमा र त्यसको फाइदाका विषयमा उनीहरूले चाहिँ सन्देशहरू प्रवाह गर्ने काम गरियो। तैपनि त्यसरी स्कुले बालबालिकाहरूलाई घन्टोसँग घाममा राखेर पटक पटक राखिँदा पनि त्यसको उपलब्धि खासै देखिएको अवस्था रहेन। भनेपछि समग्र बुझाइमा वीरगन्ज महानगरपालिकाको ट्राफिक व्यवस्थापनमा चुनौतीहरू चाहिँ तपाईँहरू के देख्नु भएको छ?
जस्तै तपाईँले भन्नुभयो व्यवस्थित बिर्गको कुरा गर्नुभयो, हामीले के अवस्था छ भन्दाखेरिमा ट्राफिक व्यवस्थापनको लागि हामीले यहाँको लोकल जनताहरू लोकल उहाँसँग पनि समन्वय गरेर त्यो किसिमले गयो भने उहाँले चाहिँ पोजिटिभ रूपमा लग्नुहुन्छ भन्ने किसिमले चाहिँ एउटा त्यो म्यासेज जान सक्छ। अर्को जुन स्कुलले विद्यार्थीहरूको स्टुडेन्टहरूको हकमा चाहिँ हामीले उहाँलाई भोलिन्टियरको रूपमा पनि युज गऱ्यौँ अनि कतिपय अवस्था स्कुलमै गएर उहाँलाई चाहिँ ट्राफिक सम्बन्धी हामीले अवेरनेस पनि गरायौँ। यसले गर्दाखेरि चाहिँ उहाँलाई हामीले किन भन्दाखेरि यो म्यासेज डेलिभर गर्नलाई चाहिँ उहाँ विद्यार्थी हाम्रो चाहिँ अलिक सहज रूपमा चाहिँ उहाँले बुझ्न सक्ने, उहाँले चाहिँ हामीले गरेको म्यासेज चाहिँ उहाँले सहज रूपमा चाहिँ डेलिभर हुनसक्ने अवस्था भएको हुनाले हामीले चाहिँ स्टुडेन्टहरूलाई चाहिँ हामीले युज गरेको। उहाँले घरमा गएर भोलि आफ्नो प्यारेन्ट्सलाई भन्नुहुन्छ, आफ्नो दिदी दाई भाइहरूलाई भन्नुहुन्छ ट्राफिक नियम भनेको यो,
त्यसको आउटपुट देखिया छैन नि त। त्यस्तो आउटपुट देखियो, त्यही घन्टा घरमा पटक पटक राख्यो विद्यार्थीहरूलाई, तर आज फेरि घन्टा घरमा गरेर हेर्नुभयो, जुन दिनसम्म विद्यार्थीहरू दुई तिन दिनसम्म तपाईँहरूले राख्नुहुन्छ अलिकति केही सुध्रेको जस्तो अवस्था चाहिँ देखिन्छ। तर त्यो त्यहाँ विद्यार्थीहरूलाई उभ्याउन छाडेपछि जस्ताको त्यस्तै अहिले गरेर हेर्नुभयो भने पनि अब यो जहाँ पायो त्यहीँबाट चाहिँ सवारी साधन चाहिँ मोडिदिने, जता पायो त्यहीँ चाहिँ रोकिदिने, पैदल यात्रुले पनि जहाँ पायो त्यहीबाट बाटो काटिदिने अवस्था त विद्यमानै छ,
विद्यमान चाहिँ छ। अब त्यो भने चाहिँ ट्राफिक जस्तै अब यो भने चाहिँ हाम्रो बानी व्यवहारमा चाहिँ चेन्ज हुनु भने चाहिँ ट्राफिकको हामीले गरेको कार्यक्रमले चाहिँ त्यो किसिमको बानी व्यवहारमा चाहिँ चेन्ज हुनुपर्ने अवस्था हो। मान्छेले सहजै आफ्नो बानी व्यवहार चाहिँ चेन्ज गर्ने अवस्था हुँदैन, उहाँले बिस्तारै बिस्तारै आज केही अवस्थामा हुनसक्छ सुधार हुनसक्छ, भोलि केही गरेर बिस्तारै चाहिँ सुधार हुन्छ। यो के कुनै समयमा गएर हाम्रो वीरगन्जमा बजारलाई पनि हाम्रो काठमाडौँ सहर जस्तै हामीले हेर्न सक्ने अवस्था चाहिँ हुन्छ, तर त्यसलाई चाहिँ समय केही
समय लाग्छ
लाग्छ त्यो चाहिँ चेन्ज हुनको लागि चाहिँ समय मान्छेले सहज रूपमा चाहिँ कुनै पनि मान्छेले चाहिँ चेन्जलाई चाहिँ आफूले परिवर्तनलाई चाहिँ एक्सेप्ट गरेको अवस्था चाहिँ हुँदैन।
अब अहिलेसम्म हामी ट्राफिक व्यवस्थापनको विषयमा कुराकानी गऱ्यौँ, वीरगन्ज महानगरपालिकाको ट्राफिक व्यवस्थापनमा बढी केन्द्रित भयो यहाँसँगको अहिलेको संवादका क्रममा। अब तपाईँहरूको जुन ट्राफिक प्रहरी प्रतिको भूमिकाका विषयमा केही प्रश्नहरू पहिले पनि आउँथे, अहिले पनि आइरहेका छन्। खास गरी म आफैले पनि देखेको वीरगन्जदेखि पोखरिया जाने जुन सडक खण्ड छ त्यो बिचमा ड्राइपोर्ट चोक छ जहाँ त्यो सिक्स लेनको बाटो जोडिन्छ, त्यो चोकमा चाहिँ ट्राफिक प्रहरी परिचालन छ होइन तपाईँहरूको?
छ छ।
त्यहाँ के छ भने त्यहाँ तपाईँका कार्यालयबाट तैनात भएका ट्राफिक प्रहरीबाट सवारी साधनहरूसँग अवैध रूपमा पैसा असुली हुँदै आइरहेको छ, थाहा छ होला यो कुरा त तपाईँलाई पनि?
यो कुरा चाहिँ मलाई चाहिँ आधिकारिक कसैले भनेर त्यस्तो चाहिँ मलाई थाहा छैन। यो कुरा चाहिँ
त्यहाँ चाहिँ थाहा छ, नेपाली सवारी साधनबाट त्यहाँ 100 रुपियाँ र भारतीय सवारी साधनबाट 100 भारु रुपियाँ चाहिँ नियमित रूपमा चाहिँ त्यहाँ ट्राफिक प्रहरीले चाहिँ उठाउँदै आएको छ। यो मैले आफ्नै आँखाले देखेको र मैले यो एक हप्ता अगाडि जाँदाखेरि मलाई दिएको र तपाईँले यो कार्यक्रममा बोलाउँछु र त्यही दिन चाहिँ यो प्रश्न सोध्छु भनेर म कुरेर बसिरहेको थिएँ।
त्यस्ता किसिमका छन् भने अब सबै कर्मचारी एकै नाशको हुन्छ भन्ने छैन, यदि त्यस्ता किसिमका कमी कमजोरी छ भने चाहिँ तपाईँहरूले चाहिँ हामी मार्फत आएर कसले गरेको कमजोरी त्यो कुरा चाहिँ हामीलाई
हामीले नै तपाईँलाई भनिदिनु पर्ने हो, तपाईँ त इन्चार्ज हो, तपाईँ पनि कहिले कहाँ आफै छड्केमा जाँदा
हाम्रो अफिसियल रूपमा निरीक्षण अनुगमन भन्ने कुरा चाहिँ
त्यस्तो फेला पार्नु भएको छैन,
त्यस्तो अहिलेसम्म मैले फेला परेको अवस्था छैन। अब त्यस्तो परेको खण्डमा चाहिँ अब अवश्य रूपमा चाहिँ हामीले विभागीय नीति नियमहरू छ त्यो अनुसार चाहिँ हामीले चाहिँ उनीहरूलाई चाहिँ कारवाही गर्ने अवस्था चाहिँ हुन्छ। आन्तरिक रूपमा चाहिँ अब कतिपय अवस्था भएको पनि हुनसक्छ, यस्ता कुरा चाहिँ अब हामीले बाहिर रूपमा चाहिँ अब पब्लिक रूपमा चाहिँ भन्न सक्ने अवस्था चाहिँ हुँदैन।
अब जानुहुन्छ त्यहाँ छड्केमा तपाईँ?
म गइरहेको हुन्छु, मेरो हाम्रो स्टाफहरू भएको ठाउँमा चाहिँ मैले चाहिँ अब समय समयमा आफ्नो अनुगमन निरीक्षण चाहिँ गरिरहेको हुन्छु।
अर्को प्रश्न यस्तै छ, अब तपाईँको कार्यमाथि नै प्रश्न उठ्ने खालको एक दुईवटा प्रश्नहरू मैले पाएको छु र त्यो प्रश्न तपाईँलाई जस्ताको तस्तै राख्ने प्रयास चाहिँ गरिरहेको छु। यो वीरगन्जको खास गरी जुन घन्टाघर चोकदेखि लिएर जुन त्यो घोडाहरू टाँगा स्ट्यान्डसम्मका लागि जुन ठाउँहरू छुट्याइएको छ त्यहाँ चाहिँ आलु प्याजका गाडीहरू ठुल्ठा गाडीहरू अनलोड गर्न त्यहाँका आउँछन्, ती गाडीहरूसँग पनि ट्राफिक प्रहरी कार्यालयले महिनावारी रूपमा चाहिँ रकम लिन्छ भन्ने अर्को प्रश्न छ।
त्यस्तो कुराहरू त मलाई अब आएर कम्प्लेन गरेको अवस्था छैन, मैले पनि त्यस्तो अनुगम भने मैले चाहिँ अब आफ्नो अनुगमन आन्तरिक किसिमले जुन किसिमको हाम्रो निरीक्षण हुन्छ जुन किसिमको हाम्रो काम कारवाही हुन्छ त्यस्तो अवस्था चाहिँ अहिलेसम्म मैले देखेको अवस्था चाहिँ छैन। अब त्यस्तो हो भने चाहिँ अब मैले पनि अब त्यो कुराहरू चाहिँ फेरि अब के कर्मचारीकोहरू भन्ने कुरा चाहिँ मैले चाहिँ अब आन्तरिक रूपमा चाहिँ त्यस्ता किसिमका काम कारवाही भइरहेछ भने चाहिँ मैले चाहिँ नियन्त्रण गर्नुपर्ने हुन्छ र सम्बन्धित कर्मचारीले चाहिँ मैले चाहिँ अब कानुन आफ्नो विभागीय आन्तरिक विभागीय कानुन कारवाही चाहिँ मैले गर्नुपर्ने अवस्था चाहिँ हुन्छ।
वीरगन्जबाट छुट्ने रात्रि बसहरू जुन लग्जरी रात्रि बसहरू छन् वीरगन्जबाट काठमाडौँका लागि छुट्ने ती बसहरू साँझ 7 बजेदेखि बेलुकी 7 बजेदेखि लिएर 9 बजीसम्म वीरगन्जको जुन ब्यारेक रोडमा रहेका बस काउन्टरहरू छन् त्यसको सडककै छेउमै तपाईँको 2-2 घन्टासम्म पार्किङ हुन्छ, जसले कारणले गर्दाखेरि त्यहाँ बेलुकीको समयमा चाहिँ ट्राफिक आवागमनमा निकै समस्या नगरवासीहरूले भोगिराख्नुपर्ने अवस्था छ। ती बसहरू सधैँ त्यहाँ लाग्नैपर्ने हो र उनीहरू त्यहाँले त्यो बस चाहिँ राख्न पाउने हो?
राख्न पाउने भन्ने चाहिँ अब छैन, अहिलेको अवस्था चाहिँ वीरगन्जमा चाहिँ एउटा सुविधा सम्पन्न बस पार्क बनिरहेको अवस्थामा छ
हजुर,
तर पूर्ण रूपमा चाहिँ सञ्चालन भइसकेको अवस्था छैन। यदि त्यस्तो बस त्यो बस पार पूर्ण रूपमा सञ्चालन हुन्छ भने सबै किसिमका सवारी साधन चल्ने रुट हरेक रुटमा चल्ने सवारी साधनहरू चाहिँ बस पार्कबाट नै चल्ने अवस्था हुन्छ, सबै त्यहीबाट चल्ने
त्यो न अहिले बस पार्क सञ्चालन नभएसम्म ती बसहरू त्यहीँ लागिरहन्छन्,
त्यसको हाम्रो अरू विकल्प हामीले दिन सकेको अवस्था पनि छैन। त्यही भए हुनाले हामीले अहिलेसम्म विकल्प नभए हुनाले उनीहरू चाहिँ अब पहिला चलिरहेको ठाउँबाट हामीले त्यसले गर्दाखेरि चाहिँ ट्राफिकलाई असर नहोस्, ट्राफिक गाडीहरू अरू गाडीहरूलाई असर नहोस् भन्ने किसिमले चाहिँ हामीले चाहिँ अहिले चाहिँ
समस्या त यथा भएछ नि त सडक छेउमै एकदम सडकसँग टाचेरी हुनेहरू चाहिँ आधा सडक पनि छेकेर चाहिँ उनीहरू बसहरू चाहिँ त्यहाँ राखिरहेका हुन्छन् बेलुकी, खास गरी यात्रुहरू चलाउने क्रममा आधा घन्टा पौन घन्टासम्म चाहिँ एउटा बस चाहिँ त्यहाँ चाहिँ राखिएको अवस्था हुन्छ, त्यसलाई पनि त व्यवस्थापन गर्न सकिँदैन, त्यो पछाडिपट्टि खाली जग्गा थुप्रै छ।
त्यसले चाहिँ अब हामीले बेलुकाको टाइम समयमा चाहिँ उहाँले चाहिँ रोडबाट अलिकति भित्र गर्ने हामी विभिन्न टाइममा चाहिँ उहाँले सम्झाइ बुझाइ गरेर कतिपय अवस्थामा कारवाही गरेको पनि अवस्था छ। जस्तै अरू सवारी साधनको हकमा पनि जस्तै सुमोहरू उनीहरू पनि आफ्नो ठाउँभन्दा बाहिर गएर पार्किङ गर्ने त्यस्तो किसिमको छ भने हामीले चाहिँ कारवाही गरेको अवस्था पनि देखेको छ। अब जबसम्म बस पार्किङ व्यवस्थित हुँदैन तबसम्म चाहिँ अब अहिले रहेको अवस्था हामी त्यही अवस्थामा चाहिँ व्यवस्थापन गर्नुपर्ने बाध्यता चाहिँ छ।
वीरगन्जको नयाँ बस पार्कदेखि जुन भानु चोक छ त्यहाँदेखि तपाईँको घन्टाघर चोकसम्मको लिङ्क रोड छ, यो लिङ्क रोडमा बिहान 5 बजेदेखि लिएर दिउँसो 1:30 बजेसम्म 1 बजेसम्म कमसेकम 12 बजेसम्म टाटा सुमोहरू जो काठमाडौँको लागि छुट्छन् उनीहरू यो लिङ्क रोडकै सडकमा चाहिँ टाटा सुमो रोकेर यात्रुहरूलाई चढाउँछन्, घन्टौँसम्म टाटा सुमो उनीहरू रोक्छन्, त्यसले पनि यहाँको ट्राफिक आवागमन लिङ्क रोडको ट्राफिक आवागमनमा समस्या पाइरहेको छ। त्यतापट्टि यहाँहरूको ध्यान किन नपुग्न सकेको हो?
हाम्रो ध्यान पुग्यो हो, यही समस्याकोले गर्दाखेरि हामीले चाहिँ केही महिना अगाडि बस पार्क पूर्ण रूपमा सञ्चालन नभए पनि अस्थायी रूपमा चाहिँ उहाँहरूलाई चाहिँ त्यहाँभित्र राख्न पार्किङ गर्न सक्ने अवस्था चाहिँ हामीले सिर्जना गरेका थियौँ। त्यो सँगसँगै जुन किसिमले उहाँले चाहिँ बाहिर ल्याएर राख्ने जस्तै लिङ रोड, कहिलेकाहीँ बस पार्क, कहिलेकाहीँ रजकगन्ज चोकतिर राखेको विभिन्न समयमा चाहिँ हामीले समूहहरूलाई चाहिँ कारवाही गरेको कानुनी दायरामा चाहिँ ल्याएका छौँ। विभिन्न अनाथ ठाउँमा पार्किङ गरेर राख्ने अनि बढी भाडा लग्ने यस्ता किसिमका कामहरू छ भने चाहिँ हामीले यिनीहरूलाई चाहिँ कारवाही पनि गरेको छौँ, नियन्त्रण पनि केही हिसाबमा चाहिँ भएको छ योहरू चाहिँ।
तर त ती टाटा समूहहरू त लाग्ने क्रम त जारी छ, त्यो हटिया छ र प्रत्येक तपाईँ 5 बजी यहाँ बिहान आउनुभयो भने घन्टाघर चुक छेउमै त्यहाँ देख्नुहुन्छ 3-4 टाटा समूह। अलिअलि जति जति समय घरकतै जान्छ उनीहरू अलिअलि पछाडि फर्कँदै फर्कँदैसम्म यो सेनाको ब्यारेक जाने जुन मोड छ त्यहाँसम्म चाहिँ उनीहरू 12-1 बजीसम्म टाटा समूहहरू त लागिरहेकै अवस्था छ। हिजो पनि थियो, आज पनि आएर तपाईँले हेर्नु भएकोमा त्यो देखिन्थ्यो।
त्यस्ता किसिममा हामीले अब अघि नै भने मैले बसपार्क व्यवस्थित भएको अवस्थामा चाहिँ अब यसलाई चाहिँ हामीले पूर्ण रूपमा चाहिँ कार्यान्वयन गर्न सक्ने अवस्था थियो। अब केही हदमा चाहिँ यस्ता कमी कमजोरी छ भने चाहिँ फेरि यसलाई हामीले चाहिँ फेरि अझै यसलाई चाहिँ यो कानुन कारवाही चाहिँ हामी कडाइ गर्नुपर्ने अवस्था चाहिँ देखिन्छ।
अब अन्त्य अन्त्यमा छौँ, जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्साका प्रमुख ट्राफिक प्रहरी निरीक्षक राजकुमार सिंहसँगको यो संवादका क्रममा वीरगन्ज महानगरपालिकाको अहिले सबैले अलिकति बोलिदिने भाषा के छ, बोलीहरू के देखिन्छ भने ट्राफिक वीरगन्ज महानगरको ट्राफिक व्यवस्थापनमा सबैभन्दा ठुलो समस्या देखिएको पछिल्लो समयमा चाहिँ यहाँको ई रिक्साहरूको कारण हो। जहाँ पाए त्यही रोकिदिन्छन्। एक त के पनि कुरा आइरहेको छ भने वीरगन्ज महानगरपालिकाभित्र अथवा महानगर क्षेत्रमा जति सङ्ख्यामा ई रिक्सा चाहिनुपर्ने हो त्योभन्दा धेरै दोब्बर तेब्बर सङ्ख्यामा ई रिक्साहरू चाहिँ यहाँ चलिरहेको अवस्था छ। त्यो कारणले पनि समस्या छ। उनीहरूले जहाँ पाए त्यहीँ रोकिदिन्छन्, जहाँ पाए त्यहाँ यात्रु झरालिदिन्छन्, जहाँ पाए त्यहीँबाट लाइट सिग्नल नदिकेर घुमाइदिन्छन्, फर्काइदिन्छन् भन्ने किसिमका टिका टिप्पणीहरू र चर्चाहरू चल्ने गर्छ। र यो ई रिक्साकोलाई व्यवस्थापन गर्नका लागि चाहिँ तपाईँहरूले के गर्दिनुहुन्छ? अस्ति केही दिन 2 दिन अगाडि मात्र तपाईँहरूले 166 ई रिक्साहरूलाई चाहिँ नियन्त्रणमा लिएको खबर पनि आयो। तर छोडिदिनुहुन्छ जरिमाना लिएर, फेरि चाहिँ समस्या यथावत रहन्छ। यसलाई दीर्घकाल रूपमा समस्या समाधानका लागि तपाईँहरूले पनि त्यस्तो योजना बनाउनु भएको छ?
यसलाई चाहिँ दीर्घकाल रूपमा चाहिँ यो समस्यालाई समाधान गर्नुपर्ने अवस्था देखिन्छ। यही समस्यालाई लिएर अस्ति एक किसिमको अन्डरस्ट्यान्डिङ भएको छ। यसमा चाहिँ अब महानगरपालिकाले आफ्नो क्षेत्रभित्र आफ्नो क्षेत्राधिकारभित्र चल्ने ई रिक्सालाई चाहिँ उहाँहरूले चाहिँ आफ्नो अब कति कुन रुटमा कति चल्ने भन्ने किसिमले चाहिँ उहाँले रुट निर्धारणदेखि लिएर सङ्ख्या निर्धारणसम्म चाहिँ त्यो जिम्मेवारी चाहिँ महानगरपालिकाको छ। उहाँले त्यो गरिसकेपछि हामीले कार्यान्वयन गर्ने जिम्मा चाहिँ ट्राफिक प्रहरीको हुन्छ। ट्राफिक प्रहरीले चाहिँ त्यो कुराहरू चाहिँ कार्यान्वयन गर्छ।
ई रिक्साकै सम्बन्ध जोडेँ, मैले भर्खरै सम्झिहालेँ। अहिले पनि ई रिक्सा चलाउने जुन चालकहरू छन् कतिपयले चाहिँ चालक अनुमति पत्र पनि लाइसेन्स नलिएको अवस्था छ। उनीहरूलाई पटक पटक तपाईँले सड्के चेक जाँच गरेर चाहिँ कारवाही गरेको पनि अवस्था छ। त्यो सँगसँगै केही सङ्ख्यामा नाबालकहरू 14-15-13 नाबालकहरूले पनि ई रिक्सा चलाइरहेका हुन्छन्। अघि भर्खरै म पनि तपाईँको घडियरोबाट घन्टाघरसम्म आइपुग्दाखेरि एकजना 13-14 अन्दाजी जस्तो उमेरको बच्चा थियो, उसले चाहिँ त्यो ई रिक्सा चलाएर ल्याइरहेको अवस्था थियो। त्यो विषयमा यहाँहरूको ध्यान पुग्न सकेका छ कि छैन?
सो अवश्य पनि छ, हामीले विभिन्न
समस्या त छ नि, त्यो बच्चाहरूले चलाइरहेको
समस्या केही अवस्था हामीले भेटाए पनि छौँ। त्यस्तो बच्चाहरू चलाएको अवस्थामा उहाँ त्यस्तो छ भने चाहिँ हामीले सम्बन्धित अब उहाँको अभिभावकलाई बोलाएर उहाँ सम्बन्धित व्यक्तिलाई पनि हामीले चाहिँ विभिन्न कानुन कारवाही गरेर चाहिँ त्यस्ता किसिमको हामीले करेक्सन चाहिँ गराएको अवस्था छ। तर यो समस्या चाहिँ समस्याको रूपमा चाहिँ आइरहेको चाहिँ देखिन्छ र यसलाई चाहिँ समाधान गर्नेतर्फ हामी अग्रसर पनि भएको अवस्था चाहिँ छ।
अन्त्यमा तपाईँ जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्साको प्रमुख हुनुहुन्छ, ट्राफिक प्रमुखको नाताले यो अहिले हाम्रो तपाईँ र म बिचको जुन संवाद सुनिरहेका आम श्रोता, सवारी चालक, सर्वसाधारणलाई ट्राफिक नियम पालनाका विषयमा के भन्न चाहनुहुन्छ?
म जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्साको प्रमुखको हकबाट जुन किसिमले हामीले बाटोमा हिँड्छौँ, जुन किसिमले हामीले बाटोमा सर्वसाधारण चलाउँछौँ, हाम्रो इच्छा चाहिँ के हुन्छ भन्दाखेरि हामी जुन गन्तव्यमा जाँदैछौँ त्यो गन्तव्यमा चाहिँ हामी छिटो पुगौँ र हामी जुनसुकैको पनि मान्छेको के हुन्छ भन्दा म त्यो छिटो ठाउँमा चाहिँ छिटो पुगौँ भन्ने चाहिँ हाम्रो सबैको हुन्छ। तर हामी आफैले गर्दाखेरि चाहिँ तर विभिन्न किसिमका अवरोध जाम हुने काम चाहिँ हाम्रो स्वयंले सिर्जना गरेका हुन्छौँ। त्यही भएर हामीले बाटोमा हिँड्दा होस्, सवारी साधन चलाउँदा होस्, ट्राफिक नियमको पालना गरौँ। ट्राफिक नियम पालना भनेको स्वयं आफ्नो सुरक्षा प्लस हाम्रो आफू चाहिँ आफ्नो गन्तव्यमा पुग्नलाई सहज रूपमा जाने अवस्था सिर्जना गर्नु हो। त्यही भएर हामीले चाहिँ ट्राफिक नियम हामी स्वयंको लागि हाम्रो आफ्नो स्वयं व्यक्तिगत सुरक्षाको लागि प्लस हाम्रो जुन सहरमा बसेको अवस्था छ, जुन गाउँमा बसेको छ, त्यहाँको जुन संरचना छ, जुन बजार छ, त्यसलाई चाहिँ व्यवस्थित रूपमा चाहिँ देखिनको लागि चाहिँ हामीले चाहिँ हरदम यो ट्राफिक नियम चाहिँ पालना गरौँ भन्ने चाहिँ सबै सम्पूर्ण सर्वसाधारणलाई चाहिँ मेरो आग्रह चाहिँ छ।
हस्, हाम्रो स्टुडियोसम्म आइदिनु भयो, यहाँले आफ्ना कुराहरू राखिदिनु भयो, यहाँको संवाद अनि समय दुवैका लागि धेरै धेरै धन्यवाद।
धन्यवाद क्रान्तिज्यू, साथै नारायणी एफएमलाई पनि हार्दिक आभार व्यक्त गर्न चाहन्छु, धन्यवाद।
उहाँ जिल्ला ट्राफिक प्रहरीकाले पर्साका प्रमुख ट्राफिक प्रहरी निर्देशक राजकुमार सिंह कार्यक्रम विधिको शासनमा आज हामीसँग कुराकानी गर्दै कार्यक्रम सुनेर साथ दिनुभयो, यसका लागि धन्यवाद। त्यो धन्यवाद सँगसँगै आग्रह, ट्राफिक नियम भनेको म पनि भन्छु ट्राफिक जागिर खाइदिनका लागि हामीले पालना गरिदिनुपर्ने विषय होइन कि, त्यो आफ्नै सुरक्षाको लागि हो। ट्राफिक नियम पालना गर्नुभयो भने तपाईँ सडकमा हिँड्दा होस् या सवारीसँग चलाउँदाखेरि होस् तपाईँ सुरक्षित रहनुहुन्छ, र त्यो सँगसँगै तपाईँको त्यो ट्राफिक नियम पालनाको व्यवहारले गर्दाखेरि तपाईँको गाउँ अथवा तपाईँको सहर सुन्दर देखिन्छ। बाहिरबाट आएका मान्छेले पनि आहा कति राम्रो सहर अथवा कति राम्रो गाउँ भनेर भन्न सक्छन्। त्यसकारण ट्राफिक नियम पालना गरौँ, यही आग्रह गर्दै प्राविधिक मित्र आनन्दलाई पनि प्राविधिक सहयोगका लागि धेरै धेरै धन्यवाद दिँदै म क्रान्ति शाह अहिलेका लागि कार्यक्रम विधिको शासनबाट बिदा माग्छु। नमस्कार।